नमस्कार, अन्तरसंवादबाट सन्तोष रेग्मी। पश्चिम एशियामा जारी तनावका कारण विश्व समुदाय नै प्रभावित भएको छ। मूलत अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि त्यस क्षेत्रमा युद्ध चर्किएको छ, जसका कारण व्यापार, इन्धन र रेमिटेन्स प्रभावित हुने देखिएको छ। यसबाट नेपाल पनि नराम्ररी प्रभावित हुन सक्ने अनुमानहरू व्यक्त गर्न थालिएको छ। पछिल्लो 9 दिनमा 129 अन्तर्राष्ट्रिय उडान रद्द भएको छ। यसले नेपालको रेमिटेन्स अर्थात विप्रेषणमा पार्ने प्रभाव क्रमशः देखिने विश्लेषणहरू गरिएको छ। बजारमा खास गरी सिलिण्डर, ग्यास लगायत सामग्रीहरूको अभाव देखिन थालेको छ। पेट्रोल पम्पहरूमा लामो लाइन लाग्न थालेका छन्। आजको अन्तर्संवादमा हामी अमेरिका, इजरायल र इरानबीचको युद्धले व्यापार, इन्धन र रेमिटेन्समा पर्ने प्रभाव र त्यसबाट जोगिन अपनाउनु पर्ने उपायहरूका बारेमा कुराकानी गर्नेछौ। नेपाल सरकारका पूर्व सचिव पुरूषोत्तम ओझासँग हामी कुराकानी गर्नेछौ। उहाँले यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा तथा श्रम तथा रोजगार मन्त्रालयमा सचिवका रूपमा काम गरिसक्नु भएको अनुभव उहाँसँग छ। अब यो जुन पछिल्लो परिस्थिति देखिएको छ, यसलाई कसरी हेर्नु भएको छ?
अब एउटा यहाँले ब्याकग्राउन्डमा पनि भनिसक्नु भएको छ, खास गरिकन व्यापार, अन्तर्राष्ट्रिय व्यापारमा, त्यसपछि इन्धन आपूर्ति, पर्यटन, यो विभिन्न क्षेत्रमा यसको चाहिँ नकारात्मक प्रभाव पर्ने प्रष्टै छ। अब एउटा व्यापारको कुरा गर्दाखेरि खास गरिकन नेपालको निकासी व्यापारमा गत वर्षको तथ्याङ्क हेर्ने हो भने करिब 3% र त्योभन्दा पनि अलिकति कम चाहिँ यो गल्फ कन्ट्रिजहरूमा नेपालको निकासी भएको देखिन्छ। टोटल निकासी व्यापारको 3%भन्दा पनि कम गल्फ कन्ट्रीमा छ। अब त्यसमा पनि अलिकति धेरै निकासी हुने हामीहरूको डेस्टिनेसन चाहिँ युनाइटेड अरब इमिरेट हो र त्यसपछि अब आयातमा पनि खास गरिकन गल्फ कन्ट्रिजबाट पेट्रोलियम पदार्थहरू र पेट्रोलियम पदार्थबाट बनेका वस्तुहरूको र ड्राई फ्रुट्सहरूको इम्पोर्ट भएको देखिन्छ गत वर्षको तथ्याङ्क हेर्दाखेरिमा। त्यसैले त्यो अलिकति एउटा त त्यसमा इम्पोर्टमा पनि त्यसले प्रभाव पार्छ पार्छ किनभने अब प्राइस बढ्ने भयो, प्राइस बढेपछि यहाँ नेचुरल्ली नेपालमा पनि त्यो इम्पोर्ट चाहिँ घट्ने सम्भावना पनि हुन्छ र एक्सपोर्ट पनि खासै एक्सपोर्टमा पनि त्यसले केही मात्रामा असर गर्छ, धेरै असर चाहिँ गर्दैन किनभने हाम्रो एक्सपोर्ट धेरै जसो चाहिँ युरोपियन युनियन, धेरै जसो त एक्सपोर्ट त भारतमै छ, त्यसपछि चाहिँ अमेरिका र युरोपियन युनियनमा हो। त्यसमा अलिकति त्यो बाटोको झन्झटले गर्दाखेरि केही मात्रामा चाहिँ कमी होला तर एक्सपोर्टमा चाहिँ धेरै सब्सटेन्सियली कमी हुने चाहिँ मैले देख्दिनँ। अर्को यहाँले पनि भन्नुभएको छ खास गरिकन इन्धन आपूर्तिको अवस्था, नेपाल इन्धन खास गरिकन फोसिल फ्युल पेट्रोलियम पदार्थमा पूर्ण रूपमा बाह्य आयातमा निर्भर भएको मुलुक भएको हुनाले एउटा त अब अहिले जुन अमेरिका, इजरायल र इरान बीचको युद्धको कारणले गर्दाखेरिमा अब अहिले स्टेट अफ हर्मुज चाहिँ टोटली बन्द भएको कारणले गर्दाखेरिमा पनि सप्लाईमा कमी भइसकेको अवस्था छ। त्यसलाई अहिले तत्कालै नेपालले गर्न सक्ने अवस्था केही छैन। त्यसैले इन्धन आपूर्तिमा चाहिँ कमी आउने र चाहिँ त्यसको कारणले मूल्यमा अस्वाभाविक वृद्धि हुने त्यो कुरो चाहिँ प्रष्टै देखिन्छ। अब अहिले तत्कालै नेपाल आयल निगमले केही मात्रामा स्टोरेज गरेको भए तापनि तर स्टोरेज पर्याप्त छैन र केही दिन पछाडि फेरि चाहिँ यो अब अहिले लाइन लाग्न सुरु भइसकेको छ तपाईँको भनाइअनुसार र यो लाइन लाग्ने काम चाहिँ अझ बढिन्छ र सप्लाई चाहिँ अवरुद्ध हुने अवस्था पनि पर्छ। र अर्को मूल्य वृद्धिको कारण चाहिँ दोस्रो चाहिँ के छ भन्नु होला भने ढुवानी भाडा अब मा वृद्धि हुन्छ र त्यो ढुवानी भाडामा वृद्धि भएको कारणले गर्दाखेरि उपभोग्य वस्तु र अन्य सबै प्रकारका वस्तुहरूको मूल्यमा चाहिँ अचाक्ली मात्रामा वृद्धि हुन सक्ने देखिन्छ किनभने अहिले खास गरिकन नेपालमा अब यो विद्युतीय सवारी साधनको प्रयोग अलिकति बढेर गइराखेको छ, त्यो राम्रो सङ्केत हो। तथापि अब खास गरी चाहिँ हेभी गाडीहरू जसबाट सामानहरू ढुवानी हुन्छ, त्यस्तो किसिमको हेभी गाडीहरू ढुवानी हेभी गाडीहरूको भाडामा वृद्धि भएपछि त्यसको असर खास गरिकन उपभोग्य वस्तुमा पर्ने नै भयो, र उपभोग्य वस्तुको मूल्य अभिवृद्धि हुँदाखेरिमा आम जनतालाई अप्ठ्यारो पर्ने अवस्था चाहिँ दोस्रो चाहिँ त्यो देखिन्छ। र अर्को चाहिँ के छ भने आपूर्ति चक्र जुन चाहिँ सप्लाई चेन छ त्यो सप्लाई चेनमा पनि त्यसले चाहिँ अवरोध ल्याउने देखिन्छ। त्यसैले यो दोस्रो समस्या चाहिँ त्यो हो। तेस्रो अब खास गरिकन नेपालको चाहिँ टुरिज्म इन्डस्ट्री अहिले बढ्दै गएको र टुरिस्ट एराइभलहरू पनि बढ्दै गएको सन्दर्भमा अब यो इन्धन आपूर्तिमा भए हुने कठिनाइले गर्दाखेरिमा एउटा त हवाई भाडा पनि वृद्धि हुने नै भयो, र मान्छेहरूलाई चाहिँ ट्राभल गर्नलाई चाहिँ त्यसले गर्दाखेरिमा चाहिँ डिस्करेज हुने अथवा निरुत्साहित हुने अवस्था सिर्जना हुने भयो, र त्यो सँगसँगै चाहिँ खास गरिकन अहिले त टुरिज्मको प्रोडक्टको रूपमा चाहिँ खास गरी होटेलहरू भयो, रेस्टुरेन्ट भयो, अरू किसिमका चाहिँ मनोरञ्जनका अब ट्रेकिङ भयो, माउन्टेनियरिङ भयो, यो सबैमा चाहिँ यसको असर पर्ने देखिन्छ पर्यटन व्यवसायमा। टुरिस्टको एराइभल पनि घट्ने भयो, र टुरिज्म व्यवसायमा लागेको हाम्रो चाहिँ ठुलो जनशक्ति पनि छ, लगानी पनि छ टुरिज्म इन्डस्ट्रीमा, त्यसलाई पनि असर गर्ने देखिन्छ। त्यसैले यो अर्को चाहिँ तेस्रो अप्ठ्यारो चाहिँ नेपालका लागि त्यो छ। र चौथो खास गरिकन अझ महत्त्वपूर्ण के छ भने नेपालको अर्थतन्त्र त धेरै जसो रेमिट्यान्समै टिकेको छ। अब 17-18 लाख मान्छे गल्फ कन्ट्रिजमा छन्, कतार, युनाइटेड अरब इमिरेट, साउदी अरेबिया, येमेन, ओमान, कुवेत यिनीहरूमा काम गर्छन् होइन। अब त्यसमा पनि अहिले खास गरी सुरक्षाको कारणले गर्दाखेरिमा अब अहिले सरकारी तथ्याङ्क अनुसार पनि 66,000 मान्छेले नेपालीहरूले चाहिँ हामी असुरक्षित छौँ भनेर त्यहाँबाट चाहिँ फर्कनको लागि रिप्याट्रिएट हुनको लागि चाहिँ नाम लेखाउनु भएको छ भनेर चाहिँ मिडियामा आइराखेको अवस्था छ, सरकारी मिडियामै आएको अवस्था छ। त्यसैले त्यो एउटा त अब अहिलेको अवस्था यो कन्टिन्यू हुँदै भइराख्यो भनेदेखि सरकारले श्रम स्वीकृति दिनु पनि बन्द गर्नुपर्छ, श्रम स्वीकृति दिनु पनि हुँदैन यस्तो अवस्थामा। अब जान पनि मान्छेहरू नेपाली युवाहरू अनि जानलाई पनि डिस्करेज हुने भयो, त्यसको अल्टिमेट इम्प्लिकेसन भनेको रेमिट्यान्समा पर्ने भयो। त्यसैले त्यो अहिले जसरी हामीले चाहिँ रेमिट्यान्स बढाएको छ, विदेशी मुद्राको सञ्चित बढाएको छ भनी जान्छन्, पछि गएर अब यसको चाहिँ कन्टिन्युएसन हुँदाखेरिमा विदेशी मुद्राको सञ्चित घट्दै जाने अवस्था चाहिँ देखिन्छ। त्यसैले यो नेपालको अर्थतन्त्रमा चौतर्फी दबाब चाहिँ यसले क्रिएट गर्छ होइन। अब हामीले त अहिले तत्काल यसको समाधान चाँडै होस्, युद्ध नहोस्, युद्धको अन्त्य होस् भन्ने कामना गर्ने बाहेक त अहिले के गर्न सक्छौँ, तर अरू वैकल्पिक उपायहरू पनि केही
हजुर अब वैकल्पिक उपायको बारेमा एकछिनमा कुरा गरौँला। जस्तो अब अहिले सुरक्षा सवालको बारेमा अलिकति केन्द्रित हौ, जस्तो त्यहाँ खटिएको शान्ति सैनिकमाथि नै आक्रमण भयो भनेपछि दुवै पक्ष एउटा खालको आक्रामक अवस्थामा देखिन्छन् होइन। अब त्यसपछि अब अर्को चाहिँ जुन जसरी अन्तर्राष्ट्रिय उडानहरू रद्द भएको छ अथवा गैर सैनिक उडानहरूलाई त्यहाँ अनुमति दिइएको छैन, यसले हाम्रो उद्धारका सन्दर्भ जुन यहाँले अघि उल्लेख गर्नु, परराष्ट्र मन्त्रालयले हिजो विज्ञप्ति जारी गरेर करिब करिब 65,886 नेपालीले चाहिँ अब फर्कन चाहेको अथवा अप्ठ्यारोमा परेको भन्ने खालको उहाँहरूले विवरण संकलन गराउनु भएको छ, त्यो क्रम अझै बढ्ने नै देखिन्छ। अब यसमा चाहिँ हाम्रा नागरिकहरूको सुरक्षाका सवालमा कसरी यसलाई हेर्न सकिन्छ, कसरी चाहिँ अब कतिपय देशले त्यहाँबाट उद्धार गरिरहेको छ, हाम्रो छिमेकी भारतले पनि त्यहाँबाट नागरिकहरूलाई उद्धार गरिरहेको छ, त्यो सन्दर्भमा हाम्रो तयारी कस्तो छ अथवा कस्तो हुनुपर्छ?
अब यो खास गरिकन तपाईँको नागरिकहरूलाई उद्धार गर्ने विषयमा सरकारले कूटनीतिक सक्रियता बढाउन जरुरी छ, र अहिले गल्फ कन्ट्रिजमा भइराखेका नेपाली दूतावासहरू
उनले सक्रिय रूपमा काम गर्नु पर्यो, त्यहाँ भइरहेका नेपालीहरूको विवरण संकलन गर्ने, उनीहरूलाई सुरक्षित स्थानमा राख्ने, अहिले तत्कालका लागि जहाँ चाहिँ असुरक्षित अवस्थामा बसेका छन् त्यो असुरक्षित अवस्थामा बसेकाहरूलाई चाहिँ सुरक्षित स्थानमा सार्ने, क्याम्पमा सार्ने त्यो एउटा काम हो भने, अर्को कुरो अब विगतमा भारतले पनि भारत सरकारले जस्तो अफगानिस्तानमा आफ्ना नागरिकहरूलाई उद्धार गर्दाखेरि सँगसँगै नेपालीहरूलाई पनि उद्धार गरेको थियो, त्यो खास गरी उनीहरूको क्यापासिटी चाहिँ बढी छ होइन त्यो उद्धार गर्नको लागि, भारतसँग पनि त्यो सहयोग लिन सकिन्छ, खास गरिकन छिमेकी मुलुकको हैसियतले त्यो एउटा चाहिँ उपाय गर्नुपर्ने जरुरत देख्दछु मैले। र अर्को चाहिँ खास गरिकन अहिले हवाईजहाज अघि यहाँले भन्नुभयो सिभिल एभिएसनको उडानहरू पनि नभएको अवस्थामा चाहिँ पानी जहाजबाट पनि ल्याउन सकिन्छ, त्यसतिर पनि अर्को व्यवस्था गर्न सकिन्छ, पानी जहाज रिजर्भ गरेर पानी जहाजबाट चाहिँ ल्याउने, अब क्यालकटा ल्याउने अथवा बम्बई ल्याउने गरेर त्यहाँबाट ल्याउन सकिन्छ। त्यसैले सरकारले अहिले तत्कालको लागि दुई तिनवटा कामहरू गर्नु जरुरी चाहिँ हुन्छ जस्तो मलाई लाग्छ, एउटा सुरक्षित क्याम्पमा राख्ने र दोस्रो चाहिँ छिमेकी मुलुक भारतसँगको चाहिँ सहकार्य गरेर भारतीयहरूलाई उद्धार गर्दा नेपालीहरूलाई पनि उद्धार गर्ने व्यवस्था मिलाउने, तेस्रो जबसम्म यो हवाई जहाजको सेवा उपलब्ध हुँदैन तबसम्म चाहिँ पानी जहाजबाटै पठाउने व्यवस्था पनि गर्ने, त्यो तिनवटा कुरा चाहिँ गर्नुपर्छ भन्ने मलाई लाग्छ।
अन्तर्संवादमा हामी नेपाल सरकारका पूर्व सचिव पुरूषोत्तम ओझासँग कुराकानी गरिरहेका छौं, जसले यसअघि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र श्रम तथा रोजगार मन्त्रालयमा सचिवका रूपमा कार्य गर्नुभएको छ। पछिल्लो दिनमा अमेरिका, इजरायल र इरान बीचको युद्धले व्यापार, इन्धन र रेमिटेन्समा प्रभाव देखिएको छ, मूलत त्यसले नेपाल पनि नराम्ररी प्रभावित हुने विश्लेषणहरू भइरहेको छ, त्यसको कतिपय सन्दर्भमा त्यसका परिणामहरू पनि देखिन थालेका छन्। सरकारले अहिले नै केही विकल्पहरू अवलम्बन गर्न थालेको छ, उदाहरणका लागि ग्यास आधा सिलिण्डर मात्र भए पनि वितरण गर्ने भनेर भनिएको छ, ग्यासको आपूर्तिमा देखिएको जुन खालको समस्या छ त्यसलाई निराकरण गर्ने एउटा प्रयास अघि बढ़ाइएको छ, अन्य क्षेत्रमा पनि अब विकल्पहरूका बारेमा सोच्न पर्ने देखिएको छ, त्यसतर्फ सरकारले पनि आफ्नो तयारी अघि बढ़ाएको छ भने हामीले यिनै विषयमा कुराकानी गरिरहेका छौं। अब यहाँले अघि भन्दै हुनुहुन्थ्यो कि अब हामीले चाहिँ यसको विकल्पमा ध्यान दिनु पर्यो, अब यो तीनवटा विषय जुन छन् व्यापारको सन्दर्भ त यहाँले उल्लेख गर्नुभयो त्यति ठूलो हामीलाई चाहिँ प्रत्यक्ष व्यापारमा असर नपर्ला, अप्रत्यक्ष व्यापारमा त यसले असर पार्छ नै, इन्धन र रेमिटेन्स सुरक्षाको सवालमा पनि हामीले अघि कुराकानी गरिसक्यौं, अब यसको विकल्पमा चाहिँ हामीले कसरी गर्न सक्छौं, जस्तो अब केही सुझावहरू आएका छन् उदाहरणको लागि जीवनशैली अब हामीले अलिकति फेर्ने हो कि सामग्रीहरूको प्रयोगमा अलि मितव्ययिता अप्नाउने हो कि, यी यावत कुराहरू छन् नि, अब यसलाई कसरी सम्बोधन गर्ने?
अब एउटा त हुन त विगतमा भन्दै आएको हो, यो हामीले चाहिँ फसिल फ्युल टोटल्ली आयात गर्ने व्यस्तु भए हुनाले त्यस माथिको जीवाश्म इन्धन भन्छ नि अब पेट्रोलियम पदार्थ माथिको इन्धनलाई एकै निर्भरतालाई घटाउँदै लैजानुपर्छ भनेर विगतमा पनि भन्दै आएको, अब अहिले अलिकति त्यसमा केही प्रगति पनि भएको छ, किनभने नेपालमा विद्युत शक्तिको उत्पादन हाइड्रो पावरको चाहिँ उत्पादन बढिराखेकै अवस्था छ, अहिले अब खास गरिकन हामीले जीवाश्म इन्धनको आप उपयोग घटाउनका लागि एउटा त भान्सामा चाहिँ हामीले विद्युत शक्तिको प्रयोग गर्न सकिन्छ, अब इन्डक्सन चुलोदेखि लिएर अहिले विद्युतीय ग्याजेटहरू छ, धेरै किसिमका पाइन्छन् बजारमा, त्यसको उपयोग गरेपछि हामीले ग्यासको उपयोगलाई घटाउन सकिन्छ होइन, अनि अर्को खास गरिकन चाहिँ यातायातमा चाहिँ साना यातायात र अहिले कतिपय चाहिँ ठुला यातायातहरू बसहरू पनि विद्युत शक्तिबाट चल्ने बसहरू आएका छन्, त्यसलाई चाहिँ बरु सरकारले भन्सार दर घटाएर यो पेट्रोल डिजलबाट चल्ने सवारी साधनको सत्ता विद्युत शक्तिबाट चल्ने सवारी साधनको उपयोग बढाउन जरुरी हुन्छ, त्यसले एउटा त आयातलाई इन्धनको आयातलाई घटाउन मद्दत गर्ने भयो, दोस्रो वातावरणीय अनुकूल प्रभाव पार्ने भयो, वातावरणमा अनुकूल प्रभाव पार्ने भयो, अहिले चाहिँ नेपाल काठमाडौँमै अथवा नेपालको विभिन्न भागमा हेर्नुभयो भने यो वातावरणीय दुष्प्रभाव अथवा चाहिँ यो वातावरणमा जुन जुन प्रतिकूल प्रदूषण भनौँ न प्रदूषणको अवस्था छ त्यो हेर्दाखेरिमा चाहिँ वास्तवमा चाहिँ एउटा कारण त यो इन्धन पनि हो जीवाश्म इन्धन पनि हो त्यसैले त्यसलाई चाहिँ घटाउन जरुरी छ होइन र अर्को दोस्रो चाहिँ धेरै पहिलेदेखि भन्दै आएको र नेपाल आयल निगमको सुधारका लागि गरिएका अध्ययन प्रतिवेदनहरूले पनि यो नेपालमा चाहिँ पेट्रोल डिजेल हवाई इन्धनको भण्डारण क्षमता चाहिँ 3 महिनालाई पुग्ने गरी बनाउनु पर्छ भनेर धेरैचोटि प्रतिवेदनहरू आएको छ तर वास्तवमा त्यो इम्प्लिमेन्टेसन भएन खालि त्यो सिफारिस मात्रै हो कार्यान्वयन भएन त्यो एउटा इन्धन भण्डारण क्षमता बनाउने कुरा सरकारले अब नयाँ सरकार मान्दैछ त्यसले अलि सिरियसली लिनुपर्छ भन्ने लाग्छ होइन र अर्को जहाँसम्म यो रेमिटेन्सको कुरा छ अब रेमिटेन्सको तत्कालै रिप्लेस गर्ने गरिकन मुलुकमा चाहिँ रोजगारी सिर्जना गर्ने कुरा चाहिँ त्यो ओभरनाइट चाहिँ सम्भवै हुँदैन होइन त्यसलाई चाहिँ इट टेक्स टाइम त्यसैले सरकारले योजना बनाएर युवाहरूलाई मुलुकभित्रै रोजगारी दिन सक्ने किसिमको यो सर्ट टर्म मिडियम टर्म र लङ टर्मको योजना बनाएर कार्यान्वयनमा ल्याउनु पर्यो अब यो अहिले नयाँ बन्ने सरकारको लागि एउटा चुनौती पनि हो यसलाई चाहिँ अवसर पनि हो किनभने अब अहिले जुन अहिलेको पार्टी छ राष्ट्रिय स्वतन्त्र पार्टीको चाहिँ घोषणा पत्र अथवा वाचापत्रमा पनि यो मुलुकभित्रै रोजगारी सिर्जना गर्ने कुरालाई जोड दिएको हुनाले अब खास गरिकन क्रमशः मुलुकभित्रै रोजगारी सिर्जना गर्ने र बाहिर चाहिँ रेमिट्यान्स प्रतिको निर्भरता घटाउँदै लैजाने त्यतातिर चाहिँ कार्यक्रम गर्न जरुरी छ अब त्यसको लागि के छ भने लगानी एकदमै जरुरी छ होइन मुलुकभित्रै स्वदेशी लगानीलाई प्रवर्धन गर्ने विदेशी लगानी भित्र्याउनका लागि अनुकूल वातावरण सिर्जना गर्ने अब त्यसको लागि नीतिगत प्रबन्ध संस्थागत प्रबन्ध सबैले चाहिँ प्रभावकारी ढङ्गमा गरेर लैजाने जसले गर्दाखेरिमा चाहिँ इन्भेस्टरहरूलाई विश्वास होस् नेपालमा इन्भेस्टमेन्ट गर्दाखेरिमा चाहिँ इन्भेस्टमेन्ट सुरक्षित हुन्छ भन्ने कुरा चाहिँ त्यो एहसास गराउनु पर्यो त्यसको लागि सरकारले आवश्यक कदम उठाउनु पर्ने हुन्छ र त्यसैले अब यो रेमिटेन्सको तत्कालै इमिडिएट उपचार नभए पनि त्यसलाई ग्रेजुएली घटाउँदै लाने र मुलुकभित्रै रोजगारी सिर्जना गर्नेतिर सरकारले चाहिँ प्रभावकारी कार्यको प्रभावकारी कदम चाल्न जरुरी हुन्छ भन्ने लाग्छ
हजुर अब जस्तो इन्धन भण्डारण क्षमताको सन्दर्भमा भारतमा पनि अहिले त्यही प्रश्नहरू उठिरहेका छन् क्षमता कति छ त्यसले कति समय धान्छ भनेर हाम्रा सन्दर्भ पनि यहाँले अघि प्रसङ्ग उठाउनु भएको छ हाम्रो वास्तविक क्षमता कति हो हाम्रो कति दिनका लागि हामी त्यो धान्न सक्ने अवस्थामा छौं अथवा अब अहिले जुन भनौँ न विकल्पका रूपमा अघि सारिएको आधा सिलिन्डर ग्यासको सन्दर्भ छ यो पनि कति समयसम्म जान सक्ला
मैले बुझेसम्म यो ग्यासको चाहिँ त जति जति नेपाल आयल निगमको आफ्नै भण्डारण क्षमता पनि छैन हुन त भण्डारण क्षमता विका के अरे वृद्धि गर्ने भन्ने कुरा पहिलेदेखि आएको तर अहिले जति पनि चाहिँ एलपी ग्यासको चाहिँ भण्डारण छ त्यो मैले बुझेअनुसार चाहिँ त्यो एलपी उद्योगीहरूसँग भएको जुन बुलेट छ फ्याक्ट्रीमा त्यही बुलेट हो भण्डारण भनेको होइन अरू पेट्रोल डिजेल हवाई इन्धनको चाहिँ तपाईँको कुनैको मलाई मेरो जानकारीमा भएसम्म कुनै 8-9 दिनको कुनै 20-21 दिनको त्यस्तो किसिमको क्षमता छ खासै रूपमा चाहिँ धेरै दिनसम्म टिक्ने अथवा महिना दिन 2 महिना टिक्ने किसिमको भण्डारण क्षमता चाहिँ नभएको कारणले गर्दाखेरिमा अब यस्तै इमर्जेन्सी पर्दाखेरिमा चाहिँ कमसेकम केही समयसम्म तन्काउन सकिन्छ भन्ने हिसाबले 3 महिना जतिको चाहिँ भण्डारण क्षमता बनाउनुपर्छ भन्ने चाहिँ पहिलेदेखि नै कुरा हुँदै आएको हो होइन त्यो सिफारिस हुँदै आएको हो त्यसलाई चाहिँ अब विभिन्न कारण नै के होला कारण अब त्यो निगमको आफ्नै कारण होला त्यो कार्यान्वयन भएन त्यो कार्यान्वयन हुनु जरुरी थियो त्यसले गर्दाखेरि कमसेकम मान्छेलाई प्यानिकिङ चाहिँ हुन्छ नि ल है हामीसँग 3 महिनाको लागि स्टक चाहिँ तपाईँहरू चाहिँ प्यानिकिङ नहुनु धेरै नकिन्नुहोस् भन्न पाइन्थ्यो अहिले त अब ग्यास चाहिँ तपाईँको लाइन अब लाग्न थालिसक्यो, मान्छेहरू ग्यास पाइराखेका छैन, किनभने अब उता मध्य पूर्वमा जहाँबाट चाहिँ सोर्सिङ गर्ने हो त्यही ठाउँमा समस्या भइसकेपछि मान्छेहरू चाहिँ प्यानिकिङ तेल हाल्ने पनि चाहिँ आवश्यकभन्दा बढी चाहिँ भण्डारण गर्ने ग्यास पनि एउटै एउटै घरले पाँच सातवटा आठ दसवटा चाहिँ सिलिन्डर राख्ने त्यस्तो किसिमको चाहिँ प्रवृत्ति देखिएको, त्यसैले गर्दाखेरि एउटा भण्डारण क्षमता बढाउँदाखेरिमा चाहिँ एस्योरेन्स हुन्छ आम उपभोक्तालाई, भए तिन महिना त यसले पुर्याउँछ, नेपाल आयल निगमले तिन महिनालाई त पुर्याउँछ, त्यसैले तिन महिनालाई त हामीलाई ढुक्क हुन्छ भन्ने हुन्छ नि, त्यसैले त्यो किसिमको इमर्जेन्सीका लागि भने पनि स्टक चाहिँ राख्नु जरुरी हुन्छ, त्यो कुरो चाहिँ हुन सकेन यो विगतमा चाहिँ।
अब जस्तो भनौँ न, अब यसले चाहिँ उपभोक्तामा पार्ने प्रभावका बारेमा या असरका बारेमा यहाँले केही धारणा राख्नुभयो अहिलेको अवस्थाका बारेमा। अब खास गरी विप्रेषणमा जुन समस्या आउँछ यसले सरकारलाई सोझै भनौँ न सरकारी खर्चका सन्दर्भमा, अब हामी पहिलादेखि नै सरकार दबावमा पर्दै आएको छ, राजस्व जुन अनुरूपको उठ्नुपर्ने हो त्यो उठिरहेको छैन, त्यसमाथि अब हाम्रो आयातमुखी नै छ, राजस्व पनि आयातमुखी नै छ, यो अवस्थामा कस्तो खालको प्रभाव पर्छ? अब यो प्रभाव चाहिँ कम गर्नका लागि अथवा हामी विकल्पका बारेमा कुरा गरिरहँदा सरकारले चाहिँ अहिले चाल्नुपर्ने त्यो सन्दर्भको कदम चाहिँ के हुन्छ?
अब राजस्व चाहिँ त नेपाल खास गरी आयातमुखी त यहाँले ठिक भन्नुभयो होइन, अब आयातमा आधारित राजस्वलाई अब हामीले चाहिँ आम मान्छेको आयमा वृद्धि गरेर त्यो आयकर बढाएर त्यसलाई चाहिँ रिप्लेस गर्नुपर्ने हुन्छ, त्यसैले अब खास गरिकन त्यसको लागि के हुनु पर्यो भने मुलुकभित्रै रोजगारी सृजना गर्ने, मान्छेहरूको आम्दानी बढाउने र त्यो आम्दानीबाट कर लिने त्यो किसिमको नीति अवलम्बन गर्नुपर्छ। अब अहिले खास गरिकन अब नयाँ सरकार बनिसकेपछि अब अर्थमन्त्री पनि लगभग अब विशेषज्ञ अर्थमन्त्री आउने कुरा छ होइन, त्यसले गर्दाखेरि उहाँले पक्कै पनि अब यो सबै कुराहरू उहाँ बुझेको मान्छे पनि हुनुहुन्छ, त्यसैले अलिकति आयातमुखी राजस्वलाई निर्यात बढाउने, जनताको आम्दानी बढाउने र करको दायरालाई चाहिँ अलिक व्यापक बनाउने र त्यो करको अर्को चाहिँ तिर के भने अनावश्यक र फजुल खर्चहरूलाई नियन्त्रण गर्ने र हाम्रो चाहिँ संरचना अहिले लगभग दुई तिहाईको सरकार नै बन्न लागेको अवस्था हुनाले संरचनागत सुधार गर्ने, संरचनामा चाहिँ फेरबदल गर्ने र अनावश्यक र बोझिलो संरचनालाई चाहिँ छिटो छरितो लिन गभर्मेन्ट भन्छ नि, लिन गभर्मेन्ट पातलो सरकार, थोरै पातलो तर प्रभावकारी लिन बट इफेक्टिभ, त्यस्तो किसिमको चाहिँ सरकारको परिकल्पना हुनुपर्छ र यो कुरो चाहिँ अहिले नयाँ बन्ने सरकारले चाहिँ अवश्य पनि ध्यान दिन्छ भन्ने मलाई लाग्छ।
यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
हस् थ्याङ्क यू मलाई पनि धेरै धेरै धन्यवाद।
उहाँ हुनुहुन्थ्यो नेपाल सरकारका पूर्व सचिव पुरूषोत्तम ओझा, जसले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र श्रम तथा रोजगार मन्त्रालयमा यसअघि सचिवका रूपमा कार्य गर्नुभयो। अमेरिका, इजरायल र इरान बीचको पछिल्लो युद्धले व्यापार, इन्धन र रेमिटेन्समा पर्न सक्ने प्रभावका बारेमा हामी आजको अन्तर्संवादमा उहाँसँग कुराकानी गर्दैथ्यौं। प्राविधिक मित्र राजु थापालाई धन्यवाद। सन्तोष रेग्मी बिदा हुन्छु, नमस्कार।